अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सृजना बुढाथोकी र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेका 8 स्थानीय निकाय विकास बजेट खर्च गर्न असफल, आर्थिक वर्ष सकिन 2 महिना बाँकी रहँदा 30% रकम मात्रै निकासा।
बर्दिया निकुञ्ज खण्डको कर्णाली नदी उत्खनन गरी निकासी गर्ने तयारी, कर्णाली प्रदेशका 64% महिला घरमै सुत्केरी हुने गरेको तथ्याङ्क।
प्रदेश 5 सरकार स्रोत पहिचान गर्दै, आउने आर्थिक वर्षमा 20 अर्बको वार्षिक बजेट हुने अनुमान।
र बाँकेको राप्तीपारी क्षेत्रको विकटता देखेर मुख्यमन्त्री अचम्मित, नेपालगञ्ज उपमहानगरका छाडा पशु राख्न नयाँ कान्जी हाउस निर्माण गरिँदै।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल, होटल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा, बाँकेका 8 स्थानीय निकायहरूले विकास बजेट राम्ररी खर्च गर्न नसकेको र आर्थिक वर्ष सकिन 2 महिना बाँकी रहँदा झन्डै 30% मात्रै रकम अहिलेसम्म निकासा भएको सन्दर्भ छ। चालु वर्ष सकिन 2 महिना मात्र बाँकी छ। बाँकेका स्थानीय सरकारले पाएको बजेट खर्च गर्न नसकेर थुप्रिएको छ। भौतिक पूर्वाधारको रकम खर्च नहुँदा विकासका कामले गति लिएका छैनन्। स्थानीय सरकार आएको 1 वर्ष बित्न लाग्दा सर्वसाधारणलाई त्यसको अनुभूति पनि भएको छैन। सरकारको बजेट खर्च हेर्ने हो भने कर्मचारीको तलब भत्ताको रकम मात्रै खर्च भएको छ। नेपालगञ्ज स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार स्थानीय सरकारले चैतसम्म आधा बजेट पनि काम गरेका छैनन्। नेपालगञ्ज उपमहानगरपालिकाले चैत्र मसान्तसम्म कुल बजेटको 30% रकम मात्रै खर्च गरेको छ। कोहलपुर नगरपालिकाले पनि कुल बजेटको 30% मात्रै खर्च गरेको छ। तर नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले उपभोक्ता मार्फत विकासको काम भइरहेको र लिने क्रममै रहेकाले कम बजेट खर्च देखिएको बताउनुभयो। खजुरा गाउँपालिका भने करिब 40% बजेट खर्च गर्न सकिने अवस्थामा पुगेको छ। त्यस्तै जानकी गाउँपालिकाले 27% मात्र खर्च गरेको छ। डुडुवा गाउँपालिकाले सबैभन्दा कम 20.5% मात्र खर्च गरेको छ। यस्तै नरेनापुर गाउँपालिकाले कुल बजेटको करिब 26% रकम मात्र खर्च गर्न सकेको छ। बाँकीका 8 स्थानीय सरकार छन्। यहाँ प्रमुखले कानुनको जटिलताका कारण विकास निर्माणका बजेट खर्च हुन नसकेको बताएका छन्। कान्तिपुर दैनिकमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खननका लागि अनुमति लिन निकुञ्ज प्रशासनले प्रक्रिया अघि बढाएको छ। निकुञ्जको मुटु मानिने लालमाटी क्षेत्रमा पर्ने कर्णाली नदीको पूर्वी भंगालो गेरुवा र पश्चिम भंगालो छुट्टिने ठाउँबाट पूर्वतर्फ उत्खनन गरेर 60,000 घनमिटर नदीजन्य पदार्थ निकासी गर्न निकुञ्ज प्रशासनले प्रक्रिया अघि बढाएको हो। निकुञ्जभित्र वन्यजन्तुलाई पानी अभाव भएको कारण खुलाएर अघि बढाएको प्रक्रिया वातावरण संरक्षण ऐन विपरीत छ, जसले गर्दा निकुञ्जभित्रको करोडौंको नदीजन्य पदार्थ कौडीको भावमा बिक्री हुने विश्वस्त स्रोतको दावी छ। 2 वर्ष अगाडि खनिएको लालमाटी मुहान गहिरो बनाउने हो भने वन्यजन्तुलाई पानी प्रशस्त पुग्छ। बर्खामा पानीको समस्या छैन। स्रोतका अनुसार निकुञ्जको भर्जिन क्षेत्र वा चुरेभित्र गर्ने उत्खननले दीर्घकालीन समस्या निम्ताउन सक्ने बताइएको छ। बहाव परिवर्तनका लागि निर्माण सामग्री उत्खनन र निकासी गर्दा निकुञ्ज क्षेत्रमा कटान बढ्ने र दर्जनभन्दा बढी बस्ती बाढीको जोखिममा पर्ने देखिन्छ। फर्काएको नदीको बहावले बस्ती थप जोखिममा पर्ने स्थानीयले औल्याएका छन्। सूर्यपटुवा, ठाकुरद्वारा र डाँडा गाउँ बर्सेनी बाढीको जोखिममा पर्ने बस्ती हुन्। कर्णाली नदीको बहाव परिवर्तनपछि अन्य गाउँ पनि बाढीको जोखिममा पर्ने स्थानीय बताउँछन्। निर्मल घिमिरेले नागरिकमा खबर लेख्नु भएको छ।
देशैभरि स्वास्थ्य संस्थानमा सुत्केरी गराउने महिलाको संख्या बढ्दै गएको छ, तर कर्णाली प्रदेशमा चाहिँ उल्टो छ। कर्णालीका 64% महिला घरमै सुत्केरी हुने गरेको तथ्याङ्कले देखाएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको तथ्याङ्कका अनुसार यहाँका 10 जिल्लामा 36% आमा मात्रै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउँछन्। प्रदेशका 73% महिला गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा पुग्ने गरेको भए पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा नजाने गरेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशको समग्र स्वास्थ्य अवस्था नाजुक रहेकाले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन गृह कार्य गरिरहेको सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो। खगेन्द्र भट्टराईले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 5 सरकारले आगामी वर्षको बजेट आकार बढाउन स्रोतको पहिचान गर्न सुरु गरेको छ। स्थानीय सरकारसँग समन्वय गरेर राजस्व संकलन गर्नुपर्ने भएकाले प्रदेश सरकारलाई बजेटको स्रोत जुटाउन भने जटिल छ। संविधानले प्रदेश सरकारलाई कृषि क्षेत्रबाट मात्रै राजस्व संकलन गर्न पूर्ण अधिकार दिएको छ भने अन्य 4 क्षेत्रहरूमा स्थानीय तहसँग संयुक्त अधिकार छ। तर राजस्वमा कृषिको त्यति ठूलो योगदान नहुने भएकाले सरकारले अन्य क्षेत्रहरू राजस्वको पहिचान गर्न थालेको हो। प्रदेश सरकारले असार 1 गते प्रस्तुत गर्ने बजेट 20 अर्बको हुने अनुमान गरिएको छ। यद्यपि संघीय सरकारले दिने अनुमान र राष्ट्रिय गौरवका आयोजनाबाट बजेट हस्तान्तरण भए त्यो आकार बढ्ने अनुमान गरिएको छ। प्रदेश 5 मा 5 वटा राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन्। बजेट निर्माणका लागि पहिलो चरणमा स्रोतको पहिचान गर्न थालिएको प्रादेशिक योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले बताउनु भएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ।
सुगम जिल्लाको दुर्गम ठाउँ हो बाँकेको राप्तीपारी नरेनापुर स्थित बगौडा क्षेत्र। हिजो प्रदेश 5 का मुख्यमन्त्री शङ्कर पोखरेल पहिलोपटक बगौडा पुग्नुभयो। वर्षौंदेखि विद्युत, यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार सुविधाबाट वञ्चित रहँदै आएको उक्त क्षेत्रको अवस्था देखेर मुख्यमन्त्री पोखरेल चकित पर्नुभयो। भारतीय सीमासँग नजिक रहेको उक्त ठाउँमा नेपाली रुपियाँमा कारोबार हुँदैन। बर्खायाममा सदरमुकाम नेपालगञ्ज आवाजात गर्न बगौडावासीले भारतीय बाटो प्रयोग गर्नुपर्छ। उक्त क्षेत्रमा 22 वर्ष अगाडि गाडिएका विद्युतका पोलमा अहिले तार समेत टाँगिएको छैन। राप्तीपारीको निरीक्षणका लागि पुग्नुभएका मुख्यमन्त्रीलाई नरेनापुर गाउँपालिकाले स्वागत कार्यक्रम राखेको थियो। सो क्रममा उहाँले पहिलोपटक आएर त्यहाँको अवस्था देख्दा आफू चकित परेको बताउनुभयो। यहाँको अवस्था देखेर मलाई लाजमर्दो भएको छ। उहाँले प्रश्न गर्दै भन्नुभयो, यो क्षेत्र अहिलेसम्म किन यसरी पछाडि पर्यो? वर्षौंदेखि पछाडि पर्दै आएको नरेनापुर क्षेत्र अब भने पछाडि पर्न नहुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, यो क्षेत्रको परिवर्तनका लागि मलाई तपाईँहरूको साथ चाहिन्छ। त्यसका लागि सुरुमा आफ्ना छोराछोरीलाई स्कुल पठाउनुहोस्। बगौडा क्षेत्रको बारेमा सधैँभरि पीडाको गीत गाउन छाडेर विकास र समृद्धितर्फ लाग्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ। मुख्यमन्त्रीलाई स्वागत गर्दै नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विभिन्न 6 मुद्दे ज्ञापनपत्र बुझाउनुभयो। ज्ञापनपत्र मार्फत उहाँले नरेनापुरमा तत्काल विद्युत पुर्याउन आवश्यक पहल गरिदिन माग पनि गर्नुभयो। अर्जुन ओलीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा माओवादी द्वन्द्वका दोषीलाई आम माफी दिन नसकिने द्वन्द्व पीडितको भनाई।
श्रीमान कहाँ हुनुहुन्छ, आफन्त कहाँ छन्, वर्षौँ वर्षदेखि हामी बस्छौँ, हामी आम माफी दिन सक्दैनौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी,
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदै छ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363.
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागू औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंचर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081524034 र 98582834।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
90% भन्दा बढी नेपालीले मतदान गरी ऐतिहासिक संविधान सभा मार्फत नयाँ संविधान 2072 जारी भएपछि सबैभन्दा बढी खुसी सशस्त्र द्वन्द्वमा परेर आफन्त गुमाएकाहरूमा देखिन्थ्यो। उनीहरूका आफन्तले अब कि लास कि सास पाइएला भन्ने ठानेरै सबै प्रक्रियामा साथ दिएका थिए। अहिले एमाले र माओवादीको दुई दलीय गठबन्धनको बलियो सरकार पनि छ। यस्तो बेलामा पनि बेपत्ता भएकाहरूका आफन्तले यथार्थ सूचना पाउन नसक्दा उनीहरू थप पीडामा छन्। द्वन्द्व पीडित तथा द्वन्द्वबाट प्रभावितहरूको प्रतिनिधित्व गर्दै न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेका अध्यक्ष चन्द्रकला उप्रेतीले कुनै पनि प्रकारका पीडामा परेकाहरूलाई आम माफी दिन नहुने भन्दै सरकार र दललाई खबरदारी गर्नुभयो।
मैले पनि आज 15 वर्ष भयो श्रीमान, कहाँ हुनुहुन्छ त सत्य तथ्य थाहा पाएको छैन। मेरो पीडा त मसँग छ, आफैसँग छ, तर मेरो परिवार, मेरो बालबच्चाहरूले माफी चाहिँ कसैलाई नै हुँदैन। किन हुँदैन भने हाम्रो अगाडि अहिले सुनिसक्नुभयो, दुइटै हात छैन, दुइटा खुट्टा छैन, विस्थापित भएर उहाँ अघि रेशमजी उहाँ डल्यानदेखि विस्थापित हुनुभएको छ, धनाजी उहाँ दैलेखदेखि विस्थापित हुनुभएको छ। हाम्रो अगाडि श्रीमान कहाँ हुनुहुन्छ, आफन्त कहाँ छन्, वर्षौँ वर्षदेखि हामी बस्छौँ, हामी आम माफी दिन सक्दैनौँ।
कृष्णसार एफएमको साप्ताहिक रेडियो बहस पश्चिम सरोकारमा बोल्दै सम्बद्धहरूले तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोगले सिफारिस गरेअनुसार दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्। राजनीतिक दलहरू आफू स्वयं फस्ने डरले सत्य तथ्य सूचना सबै तयार हुँदा पनि सार्वजनिक गर्न नसकिरहेको संविधान सभाका पूर्व सभासद तथा एमाले नेता दलबहादुर सुनारले बताउनुभयो। सत्य निरूपण तथा मेलमिलाप आयोगलाई राजनीतिक दबावकै कारण काम गर्न नदिएको भन्दै एमाले नेतृत्वको सरकारले 6 महिना भित्र सत्य तथ्य बाहिर ल्याउन नसके इतिहासमै वर्तमान सरकार असफल ठहरिने उहाँले बताउनुभयो।
विभिन्न चरणमा छलफल भएर त्यसको फेरिस्ता तयार छ, तर मूल रूप के हो त भनेर भन्दा राजनीतिक हस्तक्षेपका कारणले त्यसलाई बाहिर आउट ल्याउन गर्न दिइएन एउटा कुरा। यो कुरा गर्दा को फस्ने हो भन्ने डरले आयोगलाई चाहिँ क्रियाशील हुन दिइएको छैन। द्वन्द्व पीडित हामी राजनीतिक पार्टीका मान्छेले साँचो र सत्य कुरा बोल्नु पर्यो नि त, रियालिटीलाई त स्वीकार्नु पर्यो नि। यथार्थ रियालिटी त्यो पटक पटक यी आयोगहरूका छानबिन गर्ने मात्रै टाइम थक्ने हो भने सरकार अयोग्य असक्षम हुन्छ। मेरै पार्टीको सरकार, मेरै दलको सरकार भएको भए पनि यो कमजोरी हुन्छ। त्यसकारण यो आयोगलाई पूर्ण अधिकार दिन बित्तिकै 6 महिनामा क्लियर हुन्छ।
द्वन्द्वका बेला मारिएकाहरूका आफन्त तथा द्वन्द्व पीडितहरूको प्रश्नको जवाब दिँदै प्रदेश पाँचका प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रका नेता आइपी खरेलले द्वन्द्वको समाधान एकले अर्कोलाई फसाएर नभई गल्तीको महसुस गराएर हुनुपर्नेमा जोड दिनुभयो। प्रदेश सभासद खरेलले विस्तृत शान्ति सम्झौता पछिको निर्देशिका जसरी बनेको छ उसै गरी द्वन्द्व समाधान हुने र पीडितले न्याय पाउनुपर्ने भन्दै प्रदेश सभामा आफूले यो कुरा उठाउने आश्वासन दिनुभयो।
द्वन्द्वको समाधान भनेको चाहिँ एकले अर्कालाई फसाएर द्वन्द्वको समाधान हुन्छ? द्वन्द्वको समाधान हुन्छ, द्वन्द्वको समाधान गर्ने के हुने, गल्ती गरेको चिजलाई मबाट गल्ती भयो भन्ने कुरो चाहिँ प्रायश्चित गर्ने, टिआर जुन बनेको छ त्यो टिआरको आधारमा हामी जानु पर्यो के संसदमा आवाज उठाउने कुरामा। अब हामी यो सुरुवात गर्छौँ होइन, प्रदेश संसदमा आवाज उठाउने क्रममा चाहिँ हामी यो प्रदेशमा उठाउँछौँ।
तेस्रो पटक म्याद थप भएको सत्य निरूपण तथा मेलमिलाप आयोगले थपिएका पछिल्ला चार महिनामा पनि कुनै काम गर्न सकेको छैन। प्रदेश पाँच र छमा मात्र करिब 500 बढी मानिस बेपत्ता पारिएका छन्। करिब 100 आफन्तले त बेपत्ता आफन्तको मृत्यु दर्ता समेत गरिसकेका छन्। अझै द्वन्द्वका बेला भएका यौनजन्य घटना सार्वजनिक हुन नसकेको कुरा अधिकार कर्मीले बेला बखत उठाउँदै आएका छन्। द्वन्द्वका बाँकी घाउ निको पार्ने उपायहरूको खोजीका विषयमा केन्द्रित यो साता उत्पादन भएको पश्चिम सरोकार कार्यक्रम को बहस अहिले बिहान 8 खबर खाबर पछि कृष्णसार एफएममा प्रसारण हुँदैछ।
प्रदेश नम्बर 5 मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको समृद्धिका लागि आधुनिक एवं व्यावसायिक खेती तथा प्राविधिक शिक्षा आवश्यक रहेको बताउनु भएको छ। बाँकेको राप्तीपारी स्थित सिद्धेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई हिजो सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षा क्षेत्रको योगदानमा बाँकेले अग्रणी भूमिका खेलेको भए पनि साक्षर जिल्ला हुन नसकेकोमा भने खिन्नता व्यक्त गर्नुभयो। प्रदेश नम्बर 5 12 जिल्ला मध्ये बाँके र कपिलवस्तु जिल्ला मात्रै पूर्ण साक्षात्कार घोषणा हुन बाँकी रहेको उहाँले बताउनु भएको छ। आज दैनिक नेपालगञ्जमा खबर छ।
बर्दियाको बारबर्दिया गाउँपालिका 6 पूर्व कमलरी शान्ति थारू परिचय पत्रका लागि मुक्त कमैया पुनस्थापना समितिमा धाउन थालेको 9 बित्यो। अहिलेसम्म परिचय पत्र भने पाउन सक्नु भएको छैन। परिचय पत्र नहुँदा उहाँ सरकारी सुविधाबाट वञ्चित हुनुभएको छ। शान्तिको मात्र होइन, यो बर्दियाका 2337 पूर्व कमलहरीको साझा समस्या हो। पटक पटक समितिमा सम्पर्क राख्दा पनि परिचय पत्र नपाएको गुनासो उनीहरूको छ। प्रतिनिधि तथा प्रदेशसभा चुनाव अघि पूर्व भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल ले बर्दियाबाट परिचय पत्र वितरणको सुरुवात गर्नुभएको थियो। चुनाव सकिएपछि वितरण प्रक्रिया रोकिएको छ। पुनस्थापन समितिले बजेट अभाव देखाउँदै वितरण रोकेको हो। कान्तिपुर दैनिकले खबर छापेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 8 अब सिटी बजाएर फोहोर संकलन गरिने भएको छ। उपमहानगरपालिकाका सरसफाई कर्मीले बिहानै सड़कको फोहोर उठाउने गरे पनि फेरि सड़कमा फोहोर देखिन थालेपछि वडा कार्यालयले 3 रिक्सा मार्फत निशुल्क फोहोर संकलन गर्ने उपाय निकालेको हो। डिब्बा जोडिएको रिक्सा मार्फत फोहोर संकलन गर्ने कार्यको हिजो वडा अध्यक्ष सुरेन्द्र गुप्ताले शुभारम्भ गर्नुभएको छ। आजको सद्भावमा खबर छ।
असिना पानीसँगै बझाङमा फेरि आएको बाढीमा एकै परिवारका 4 सहित 5 मृत्यु भएको छ। 4 अघि बाढीले जीव बगाउँदा 3 ज्यान गएको थियो। लगातार 4 असिना पानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा त्यहाँ 4 एकै परिवारका सहित 5 मृत्यु भएको हो। उनीहरूलाई राति 9-10 बगाए पनि आइतबार हिजो बिहान 9 मात्रै थाहा भएको प्रहरीले जनाएको छ। बसन्त प्रताप सिंहले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा यातायातको सिन्डिकेट विरुद्ध सरकारी अडान ठिक कि बेठिक,
एक किसिमले धेरै नै राम्रो हो यो, होइन? सिन्डिकेट त रहनु हुँदैन। अब सिन्डिकेटले मान्छेहरू त अब अहिलेसम्म त भनौँ न एक किसिमले एकाधिकार जस्तो देखियो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्णसार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगंजको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगंज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। यातायात क्षेत्रको सिन्डिकेट तोड्न सरकार कडा रूपमा प्रस्तुत भएको छ। अत्यावश्यक सेवामा हडताल गर्न नपाइने कानूनी व्यवस्थाको उल्लङ्घन गर्नेलाई पक्राउ गरेर थुनेपछि अब त्यसो नगर्ने शर्तमा यातायात व्यवसायीहरू कागज गरेर छुटेका छन् र उनीहरूले सिन्डिकेट हटाउने प्रतिबद्धता पनि जनाएका छन्। विभिन्न पक्षले यसअघि सरकार कमजोर हुँदा गैर कानुनी मागहरू समेत पूरा गर्दै आएको सन्दर्भमा सरकारको यो अडान तपाईँलाई कस्तो लाग्यो भनेर हामीले आजको नागरिक आवाज सङ्कलन गरेका छौँ।
म राजेश कुमार महतो। राज्यले जो नियम बनाइरहेछ भने त त्यो एकदम एक किसिमले धेरै नै राम्रो हो यो, होइन? सिन्डिकेट त रहनु हुँदैन। अब सिन्डिकेटले मान्छेहरू त अब अहिलेसम्म त भनौँ न एक किसिमले एकाधिकार जस्तो देखियो कि एउटा समितिको एकाधिकार देखियो। त्यो एकाधिकार वास्तवमा तोड्नुहुन्छ। लोकतन्त्र आइसकेपछि कुनै चिजमा अहिले एकाधिकार रहनु चाहिँ भएन। जस्तो अब उहाँले कम्पनीको रूपमा खोल्न भनेको छ हाम्रो राज्यले, होइन? त्यो कम्पनीमा कम्पनीको रूपमा खोलेर आउँदाखेरि उहाँलाई पनि फाइदा हुन्छ, राज्यलाई पनि फाइदा हुन्छ र हामीलाई पनि फाइदा हुन्छ, सर्वसाधारणलाई पनि फाइदा हुन्छ।
शान्ति ढकाल, सरकारको यो निर्णय चाहिँ ठिकै हो भन्नुपर्छ, होइन? अब यातायात व्यवसायहरूको मन परी अब उनीहरूले आफ्नो मन मर्जीले चलाउने व्यवस्थाहरूलाई अन्त्य गरोस्, कुनै नयाँ किसिमको योजना ल्याउनु पर्छ, होइन? जनताहरूलाई पनि सहज होस्, जनताहरू मारमा नपरोस्, कसैलाई पनि घाटा हुने खालको नहोस्।
मेरो नाम असगर लितेली। अब लगभग अब ठिकै गरिरहेछ, होइन? किनभने अब धेरै किसिमका अब चाहिँ यो यातायात सम्बन्धी धेरै किसिमका वाद विवादले गर्दा चाहिँ एकद्वार प्रणाली लागू भएर राम्रै हुन्छ।
दुर्गा ढकाल, निर्णय एकदम स्वागत योग्य छ, होइन? हामी जनताको लागि चाहिँ सबैले बराबर रूपमा न्याय पाउनुपर्छ राज्यबाट भन्ने सोच पनि हो, किनभने व्यापारीहरूले तिरिरहेछ, सबै कार्यालय तिरिरहेछ भने यातायातमा चाहिँ धेरै छुट छ। छुट हुँदाहुँदै पनि उनीहरूले सिन्डिकेटद्वारा चलाइराखेको थिए, यसलाई चाहिँ अहिलेको सरकारले एकदम सही तरिकाले निर्णय गरेको छ, तर यो कार्यान्वयन होस् त्यही चाहन्छौँ हामी। एकदम खुसी लागिरहेछ, स्वागत योग्य काम हो अहिलेको।
दुखी राम्रो नि, यो राम्रो हो, कसैले मनमानी गर्यो त्यसलाई सरकारले त्यो कदमलाई तोड्यो भने त्यो राम्रो कुरा हो।
यसैबीच यातायात जस्तो अत्यावश्यक सेवामा हडताल गरेको अभियोगमा पक्राउ परेका बाँकेका सातजना यातायात व्यवसायीहरू कागज गरेर छुटेका छन्। अब हडताल नगर्ने शर्तमा उनीहरू छुटेका हुन्। सरकारी नियम कानून अनुसार नै चल्ने लिखित प्रतिबद्धता गरेर गाड़ी चलाएकाले पक्राउ परेका सातैजनालाई छोडिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिनुभयो।
यस्तै केन्द्रमा यातायात व्यवसायी र सरकारबीच सहमति भएको छ। यातायातका सबै क्षेत्रमा रहँदै आएको सिन्डिकेट अन्त्य गरी प्रतिस्पर्धामा जान व्यवसायी सहमत भएका छन्। व्यवसायीका प्रतिनिधि र सरकारबीच हिजो भएको वार्तामा मौखिक रूपमा यस्तो सहमति भएको राष्ट्रिय भएको जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वानले दिनुभयो। वार्ता राति अबेरसम्म चलेको थियो। वार्तामा भएका सहमति आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ। यस्तै नेपाल राष्ट्र बैङ्कले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालनमा आएका यातायातसँग सम्बन्धित सङ्घ संस्थाको खाता रोका गरेको छ। यातायात व्यवस्था विभाग र अर्थ मन्त्रालयको सिफारिसमा राष्ट्र बैङ्कले 245 यातायात सङ्घ संस्थाको बैङ्क खाता हिजो रोका गरिदिएको हो।
छाडा चौपाया नियन्त्रण केन्द्रको रूपमा रहेको नेपालगंज वडा नम्बर 6 फुलटेक्रा स्थित पुरानो पशुबन्दी गृह कान्जी हाउस सदाका लागि बन्द भएको छ। नेपालगंज वडा नम्बर 21 पुरैनामा नयाँ कान्जी हाउस निर्माण कार्य सुरु भएपछि फुलटेक्रा स्थित सञ्चालनमा रहेको कान्जी हाउस बन्द गरिएको नेपालगंज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले बताउनुभयो। अहिलेको समस्या नगर क्षेत्रमा छाडा चौपायाको चाप धेरै नभएका कारण यही मौकामा 3 महिनाभित्रै सञ्चालनमा आउने गरी ठूलो कान्जी हाउस 60 लाख लगानीमा निर्माण भइरहेको राणाले बताउनु भएको छ। दैनिक नेपालगंजमा खबर छ।
एकसाथ अघि परेको असिना पानीले जाजरकोटको बारेकोट गाउँपालिकामा 4.5 करोड बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ। किसानहरूले लगाएको बालीमा ठूलै क्षति भएको भन्दै स्थानीय सरकारले संघीय र प्रदेश सरकारलाई राहतका लागि ध्यानाकर्षण गराएको छ। गाउँपालिकामा भोकमरी पर्न सक्ने भन्दै सरकारवालाको ध्यानाकर्षण गराइएको हो। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले एक वर्षभित्रमा वन क्षेत्रबाट मात्रै कम्तीमा 100,000 जनालाई रोजगारी दिने ठोकुवा गर्नुभएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका 5 गोविन्दपुर गाउँमा हिजो आयोजना गरिएको होमस्टे उद्घाटन कार्यक्रममा वन तथा वातावरण मन्त्री बस्नेतले वन क्षेत्रको सही सदुपयोग गर्दै जनताको आय स्रोत बढाउन 100,000 जनालाई रोजगारी दिने ठोकुवा गर्नुभयो। उहाँले अब दुःख कष्ट र अभावको अन्त्य हुने बताउँदै वन्यजन्तुबाट पीडितलाई राहत क्षतिपूर्तिको विषयमा सहज बनाउने र रकम बढाउन प्रयास गरिरहेको समेत बताउनु भएको छ। आजको दैनिक नेपालगंजमा भावुक योगीले समाचार लेख्नु भएको छ।
उद्योग वाणिज्य संघ दैलेखका पुरानो कार्य समितिका पदाधिकारीले 7,00,000 रुपियाँ अनियमितता गरेको आरोप लगाइएको छ। कुनै निर्णय बिना नै अध्यक्ष र कोषाध्यक्षले 7,00,000 रुपियाँ झिकेको नवनिर्वाचित कार्य समितिका पदाधिकारीले आरोप लगाएका हुन्। निर्वाचित भएको 3 दिनपछि माघ 28 गते पुरानो समितिले 7,00,000 रुपियाँ झिकेको आरोप नयाँ कार्य समितिले लगाएको हो। गोविन्द केसीले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 5 की भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री आरती पौडेलले कृषि क्षेत्रमा आउने बजेट सीधै किसानका हातमा पुर्याउने बताउनु भएको छ। हिजो बाँकेको राप्ती सोनारी 9 ढकेरी स्थित महिला जागरण बहुद्देश्य सहकारी संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो। कृषि क्षेत्रमा आउने बजेट कुनै बिचौलियाको हातमा नपरी सीधै किसानका हातमा आउने यसमा ढुक्क हुनुहोस् भन्दै मन्त्री पौडेलले बताउनु भएको छ। कविन्द्र परियारले मिशन टुडेमा खबर लेख्नु भएको छ।
नेपालगञ्जको रानीतलाउमा तरकारीमा विषादी मापन गर्नका लागि राखिएको विषादी मापन प्रयोगशाला खुलेको महिना दिनदेखि नै बन्द छ। करिब 1.5 वर्ष अगाडि सञ्चालनमा आएको उक्त प्रयोगशाला करिब 1 महिना मात्र पूर्ण रूपमा सञ्चालन भएको थियो। कर्मचारीको अभावमा प्रयोगशाला बन्द रहेको जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो। प्रयोगशाला बन्दका कारण विषादी भएको तरकारी परीक्षण हुन नसक्दा सर्वसाधारणले विषाक्त तरकारी उपयोग गर्न बाध्य भएको गुनासो गरेका छन्।
र प्रथम अन्तर्व्यवसायी फुटबल प्रतियोगिताको फाइनल आज हुने भएको छ। किराना तथा खाद्य व्यवसायी संघ र होटेल व्यवसायी संघ नेपालगञ्ज बीच फाइनलमा भिडन्त हुने भएको हो। प्रतियोगितामा पहिलो हुनेलाई 51,000 र दोस्रो हुनेलाई 25,000 पुरस्कार राखिएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
बाँकेका 8 स्थानीय निकाय पूरा विकास बजेट खर्च गर्न असफल। आर्थिक वर्ष सकिन 2 महिना बाँकी रहँदा 30% रकम मात्रै निकासा।
बर्दिया निकुञ्ज खण्डको कर्णाली नदी उत्खनन गरी निकासी गर्ने तयारी। कर्णाली प्रदेशका 64% महिला घरमै सुत्केरी हुने गरेको तथ्याङ्क।
प्रदेश 5 सरकार आर्थिक स्रोत पहिचान गर्दै आउने आर्थिक वर्षमा झण्डै 20 अर्बको वार्षिक बजेट हुने अनुमान।
र बाँकेको राप्ती पारी क्षेत्रको विकटता देखेर मुख्यमन्त्री अचम्मित। नेपालगञ्ज उपमहानगरका छाडा पशु राख्न नयाँ कान्जी हाउस निर्माण गरिँदै। हवस् त, प्राविधिक सहयोगी देवसँगै सृजना र म तुला बिदा हुन्छौँ। आज वैशाख 24 गते सोमबार, मे 7 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।